नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। म दीपक जोशी। आज मिति 2083 साल वैशाख 30 गते बुधबार, ज्येष्ठ कृष्ण पक्ष एकादशी तिथि, तदनुसार 13 मे सन् 2026, नेपाल सम्बत 1146, आज बसलागा 11। आज राजधानीबाट प्रकाशित दैनिक पत्र पत्रिकाहरूले फरक फरक प्रसंगका समाचारहरूलाई प्राथमिकता दिएका छन्। पहिलो खबर गोर्खापत्र दैनिकबाट लिँदैछौं, पारस्परिक कानूनी सहायता सम्झौता संसदमा शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा प्रकाशित प्रमुख समाचारबाट अखबार कार्यक्रमको शुरूआत गर्दैछौं। नेपाल र भारतबीच गत फागुनमा हस्ताक्षर भएको पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता प्रतिनिधि सभामा पेश भएको छ। पहिलो पटक फौजदारी विषयमा पारस्परिक कानूनी सहायता सम्बन्धी सम्झौता दुई देशबीच भएको थियो। संविधानको धारा 279 व्यवस्था बमोजिम सम्झौता प्रतिनिधि सभामा पेश भएको हो। फौजदारी मुद्दाको अनुसन्धान, अभियोजन तथा न्यायिक कार्यवाहीका क्रममा प्रमाण संकलन तथा अन्य सूचना आदान प्रदान गर्न दुई देशबीच सम्झौता भएको हो। सभाबाट अनुमोदन भई कूटनीतिक पत्राचारपछि सम्झौता कार्यान्वयनमा आउनेछ। कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सम्झौता मंगलबार प्रतिनिधि सभामा पेश गर्नुभएको हो। संवैधानिक व्यवस्था अनुसार सम्झौता प्रतिनिधि सभाको साधारण बहुमतले अनुमोदन गर्न सक्नेछ। सम्झौता कार्यान्वयनसँगै नेपालमा हुने वित्तीय अपराध न्यूनीकरण गर्न तथा अनुसन्धान, अभियोजन, न्याय निरूपणलाई थप प्रभावकारी हुने अपेक्षा गरिएको छ। यस्तै सम्पत्ति शुद्धिकरण तथा आतंकारी कार्यमा वित्तीय लगानीको निगरानीमा समेत सकारात्मक सहयोग पुग्ने अपेक्षा पक्षहरूले लिएका छन्। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। सीमावासीको दैनिकी सहज बनाइदै शीर्षकको खबर गोर्खापत्रबाटै लिँदैछौं। सीमानाका हुँदै 100 रूपियाँ भन्दा बढ़ीको सामान नेपाल ल्याउँदा भन्सार लाग्ने व्यवस्था सरकारले संशोधन गर्ने भएको छ। सरकारले हाल कायम 100 रूपियाँको सीमा बढ़ाउने तयारी गरेको हो। अर्थमन्त्री डाक्टर सोडिम वाग्लेले यस्तो नियम यसअघि नै आर्थिक ऐनमा व्यवस्था भएकाले आगामी बजेट मार्फत सीमा बढ़ाउने उल्लेख गर्नुभएको हो। हिजो बसेको प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा उहाँले सीमानामा बसेर नेपालको सार्वभौमिकताको रक्षा गर्ने मुख्यत तराई मधेशका नेपाली नागरिकलाई दैनिक जीवन यापनमा सहजीकरण गर्ने सरकारको नीति रहेको बताउनुभयो। नागरिकका लागि भन्सारको सीमा सुविधा बढ़ाए पनि तस्करीको समस्या, राजस्वको चुहावट नियन्त्रण गर्न भने सरकार निर्मम बन्ने उहाँको धारणा थियो। त्यसका लागि आधुनिक प्रविधि युक्त क्यामेरा, फेस रिकग्निशन डिभाइस, नाइट भिजनका कुरामा एआई प्रयोग गर्न गृह मन्त्रालयलाई बजेट विनियोजन गरिने पनि उहाँले जानकारी दिनुभयो। यो समाचार गोर्खापत्रमा प्रकाशित छ। कहाली लाग्दो भीर, माथि हेर्दा टोपी खस्ने छंगा छुर ठाडो भीर, अनि भीरका कापामा लहरै रहेका भीरमौरीका गोला। लमजुङको मर्स्याङदी गाउँपालिका 4 मिप्रा गाउँको छिप्लो भीरको फहरा लगायत जिल्लाका विभिन्न स्थानमा भीरमौरीका गोलाबाट मह काट्ने स्थानीय मह सिकारीको होडबाजी नै चल्छ। कहाली लाग्दो भीरमा डोरीको सहारामा झुण्डिएर गरिने यस्तो मह सिकारको दृश्य देख्ने जो कोहीले साँच्चीकै चाकका साथ हेर्ने गरेको पाइन्छ। पछिल्लो समय यस्तो डरलाग्दो दृश्य हेर्न आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुन थालेका छन्। मह शिकार गर्नुपूर्व भीरमौरी रहेको पहराको सिरानमा वन देवताको पूजा गर्ने परम्परा छ। पूजाको काम सकिएपछि मध्यान्हतिर लुठा बाबिएको डोरीमा काठको डण्डी बाँधेर बनाइएको भर्याङ सहितको डोरी, टाँगा र डालो लिएर मह शिकारी जंगलको पहरातिर लाग्छन्। मौरी रहेको भीरको किनारमा एक समूहले चिसो र काँचो स्याउला बालेर धुवाको मुस्लो निकाल्छन्, अनि भीरका चट्टानमा रहेका दर्जनौ गोलाका लाखौं भीरमौरी गोलै छोडेर भुनभुनाउन थाल्छन्। आफ्नो टाउकै वरिपरि अरिंगाल जत्रा मौरी भुनभुनाउँदा पनि न शिकारी आत्तिन्छन् न त सहयोग गर्न पुगेका गाउँले नै। त्यत्रो छंगाछुर भीरमा लुठा गाँसेको 100 हात लामो डोरी मौरीको गोलामै ठोसिने गरी झुण्डाइन्छ, अनि त्यसैमा अडिएर शिकार खेल्न थाल्छन् मह शिकारी। मह शिकारीलाई केही मौरीले घेर्नुका साथै चिल्न पनि थाल्छन्। भुइँमा बस्ने र शिकार गर्नेको हेर्नेको मुटु पनि कापे पनि शिकारी भने कति विचलित नभई मौरीको चाकामाथि टाँगाको निशाना लगाइराख्छन्। पहराको सिरानमा रूख र खम्बा गाडेर डोरी बाँधिन्छ, दुईवटा डोरीमा लुठा गाँसिन्छ र डोरी झारिन्छ। डोरीको भर्याङमा सिरान बीच र पुछारमा गरी तीनजना महशिकारी रहन्छन्। काँचो स्याउलाको धुवाले अतालिएर मौरी भाग्न थालेपछि डोरीको भर्याङको पुछारमा रहने सिकारीले डोरीमा झुण्डाइएको डालोलाई निगालोको टाँगाले मौरीको चाका नजिक लैजान्छन् र बीचमा रहेका सिकारीले चाकालाई धारिलो टाँगाले काट्न थाल्छन्। सिरानमा रहेका अर्का सिकारीले डालोमा झरेको चाका तानेर लैजाने गर्छन्। महशिकारमा दिनभर यस्तै प्रकारको प्रक्रिया चलिरहन्छ। पर्यटनमा जोडियो महशिकार शीर्षकको यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। सुदूरपश्चिम मधेस र कर्णाली एसई नतिजामा कमजोर शीर्षकको समाचार आज कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। आर्थिक सूचकांकमा पछाडि परेका प्रदेशहरू सुदूरपश्चिम मधेस र कर्णाली एसईई नतिजामा पनि कमजोर देखिएका छन्। यसपालि सुदूरपश्चिम सबैभन्दा कमजोर देखिएको छ भने गत वर्ष मधेस सबैभन्दा कमजोर थियो। कक्षा 10 र 11 12 को नतिजामा कर्णाली मधेस र सुदूरपश्चिम राष्ट्रिय औसत भन्दा पछाडि पर्दै आएका छन्। देशभरबाट यसपटक 66% विद्यार्थी उत्तीर्ण हुँदा सुदूरपश्चिमबाट 51% मात्र उत्तीर्ण भए। मधेसबाट 58.5% र कर्णालीबाट 59% विद्यार्थी कक्षा 11 भर्नाका लागि योग्य भए। लुम्बिनी पनि नतिजामा राष्ट्रिय औसत भन्दा पछाडि देखिएको छ, 61% मात्र विद्यार्थी त्यहाँबाट उत्तीर्ण भए। बागमती गण्डकी र कोशी प्रदेशले भने प्राय राष्ट्रिय औसत भन्दा राम्रो नतिजा निकाल्दै आएका छन्। यसपालि कोशीबाट 70.5%, गण्डकीबाट 73% र बागमतीबाट 78% उत्तीर्ण भएका छन्। एसईई नतिजा सम्बन्धीको प्रदेशगत यो समाचार आजको कान्तिपुर दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। ६६ वर्षमा राईले एसई उत्तीर्ण गरे भन्छन् अब प्लस टू पास गर्ने धोको छ शीर्षकको समाचार अन्नपूर्ण पोस्टबाट लिँदैछौ। उमेरले मानिसलाई शारीरिक रूपमा वृद्ध बनाउन सक्छ तर सिक्ने इच्छा र आत्मविश्वास बलियो भए उमेर कहिले बाधक बन्दैन भन्ने उदाहरण धनकुटाका 66 वर्षीय करवीर राई बन्नु भएको छ। 2017 सालमा जन्मनुभएका राईले 66 वर्षको उमेरमा एसई परीक्षा उत्तीर्ण गर्दै धेरैका लागि प्रेरणादायी बन्नु भएको छ। राईको शैक्षिक यात्रा निकै लामो संघर्षपूर्ण र धैर्यताले भरिएको छ। उहाँले पहिलो पटक 2040 सालमा साबिक चुमवाङ गाविस हाल पाख्रेबास नगरपालिका 10 स्थित भारती माध्यमिक विद्यालयबाट टेस्ट परीक्षा दिनुभएको थियो। यसअघि त्यति बेलाको एसएलसी परीक्षा दिनुभएको थियो। त्यसबेला गणित विज्ञान र भूगोल विषयमा असफल भए पनि अरू विषयमा राम्रो अंक ल्याउनु भएको थियो। विभिन्न कारणले उहाँको पढ़ाई बीचमै रोकिएको थियो। अहिले 66 वर्षमा राईले एसएसईई उत्तीर्ण गर्नुभएको छ। यो प्रसंग आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। सामुदायिक विद्यालयलाई अब स्रोत साधन र विद्यार्थी संख्याका आधारमा बजेट शीर्षकको समाचार आज नयाँ पत्रिका दैनिकको अग्रपृष्ठमा प्रकाशित छ। सरकारले आगामी आर्थिक वर्षदेखि विद्यालयको स्रोत साधन आवश्यकता विद्यार्थी संख्या हेरेर बजेट वितरण गर्ने भएको छ। संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको मंगलबारको बैठकमा शिक्षा मन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षमा शिक्षामा गरिने कार्यक्रमको रूपरेखा प्रस्तुत गर्दै बजेट वितरणको योजना बनाउनु भएको हो। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। नयाँ पत्रिका दैनिकमै संस्थापनलाई काउन्टर दिँदै देउवा समूह समानान्तर महाधिवेशनको तयारीमा शीर्षकको समाचार प्रकाशित छ। प्रदेश भेलापछि राष्ट्रिय कार्यकर्ता भेला गरेर महाधिवेशनको मिति तोक्ने तयारी। सम्पर्क कार्यालयका लागि काठमाडौँमा भाडाको घर खोजिँदै शीर्षकको समाचार कांग्रेस सम्बन्धीको नयाँ पत्रिका दैनिकमा प्रमुख समाचारका रूपमा प्रकाशित छ। कांग्रेस संस्थापन पक्षले 16 19 असोजसम्म 15 महाधिवेशनको मिति घोषणा गरेर क्रियाशील सदस्यता अध्यावधि गरिरहँदा इतर पक्षले पनि राष्ट्रिय कार्यकर्ता भेला आह्वान गरेर महाधिवेशनको मिति तोक्ने तयारी थालेको छ। राष्ट्रिय कार्यकर्ता भेला आह्वान गर्नुअघि प्रदेश भेला गर्ने योजना बनाएको इतर पक्षले मंगलबार कोशी प्रदेश स्तरीय भेला गरिसकेको छ। डाक्टर शेखर कोइराला पक्षको समेत उपस्थितिमा भेला भएको हो। अब सुदूरपश्चिम हुँदै कर्णाली संस्थापन पनि पुगेको छ। पूर्वबाट देउबा कोइराला समूहले आफ्नो तयारी थालेको छ। यो कांग्रेसमा चलिरहेको विवाद सम्बन्धीको समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ। तपाईँ यति बेला सार्वजनिक सेवा प्रसारण रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# डायल गरी वा एनटी एप बाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
विज्ञापनपछि अखबार कार्यक्रममा पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। आजको नागरिक दैनिकले पनि थप बल्झदै कांग्रेस विवाद शीर्षकको समाचारलाई प्रमुख समाचार बनाएर प्रकाशन गरेको छ। नागरिक दैनिकबाट द्रुत मार्ग 8 वर्षमा आधा काम शीर्षकको समाचार लिँदैछौ। दोस्रो पटक थपिएको म्यादभित्र पनि काठमाडौँलाई तराई मधेससँग जोड्ने फास्ट ट्र्याक निर्माण सम्पन्न नहुने निश्चित भएपछि राष्ट्रिय योजना आयोगले नेपाली सेनालाई कम्तीमा 2 वर्षभित्र दायाँ वा बायाँ मध्ये एकतर्फ 2 लेन तयार गरी गाड़ी चलाउने बनाउन सुझाव दिएको छ। द्रुत मार्ग निर्माणका लागि दोस्रो पटक थपिएको म्याद आगामी चैत मसान्तसम्म छ। चैतसम्म मार्गको सबै काम पूरा गर्ने समयसीमा सम्झौतामा तोकिए पनि काम सकिने सम्भावना छैन। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ। अन्नपूर्ण पोस्टमा श्रमिकको मेडिकल जाँच प्रतिवेदन मन्त्रालयबाटै गायब शीर्षकको समाचार प्रकाशित छ। वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि मेडिकल जाँचका नाममा भइरहेको ठगी रोक्न तयार पारिएको प्रतिवेदन श्रम मन्त्रालयबाटै रहस्यमय गायब भएको छ। व्यवसायीहरूको सिन्डिकेट र अनियमितताको फेरिस्त समितिको फाइल मन्त्रालयबाटै हराउनुलाई कर्मचारी र मेडिकल माफिया बीचको मिलेमतो शंका गरिएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकको मेडिकल चेक जाँचको क्रममा व्यापक अनियमितता भइरहेको भन्दै श्रम मन्त्रालयले अनुगमन शुरू गरेको थियो। अघिल्लो सरकारका श्रम मन्त्री राजेन्द्र सिंह भण्डारीको नेतृत्वमा वैदेशिक रोजगारीसँग सम्बन्धित स्वास्थ्य परीक्षण व्यवसायमा भइरहेको अनियमितता छानबिन गर्न 16 सदस्यीय विशेष टास्क फोर्स गठन गरिएको थियो। अनुगमन टोलीमा श्रम मन्त्रालयका 2 उपसचिव, नेपाल प्रहरीका 2 डीएसपी र 3 जना इन्स्पेक्टरसहित विभिन्न निकायका अधिकारीहरू सहभागी थिए। तर तयार पारिएको श्रमिकको मेडिकल जाँच प्रतिवेदन भने मन्त्रालयबाटै गायब भएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्टमा प्रकाशित छ। सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न अर्थको सहमति शीर्षकको समाचार आजको गोर्खापत्र दैनिकबाट लिँदैछौ। सरकारले सरकारी सेवामा आबद्ध अस्थायी करार र ज्यालादारी श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने निर्णय कार्यान्वयन गर्ने सहमति दिएको छ। अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाका अनुसार आर्थिक वर्ष 2082/83 बजेट वक्तव्यको बुदा नम्बर 352, सर्वोच्च अदालतको फैसला र प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट प्राप्त प्रतिवेदन कार्यान्वयन गर्ने सन्दर्भमा यो सहमति दिइएको हो। आगामी आर्थिक वर्ष 2083/84 बजेट मार्फत राज्य र योगदानकर्ता दुवैको योगदान रहने गरी छुट्टै प्याकेज बनाएर करार र अस्थायी सेवामा रहेका सामाजिक सुरक्षा कोषमा जोड्ने तयारी भएको जनाइएको छ। अर्थ मन्त्रालयले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गर्दै नयाँ नीतिगत व्यवस्थासहित कार्यक्रम अगाडि बढ़ाउन बाटो खुला गरेको जनाएको छ। अर्थ मन्त्रालयले उपयुक्त नीतिगत व्यवस्थासहित कार्यक्रम सञ्चालन गर्न श्रम मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको उल्लेख छ। यो समाचार आजको गोर्खापत्र दैनिकमा प्रकाशित छ। स्मार्ट लाइसेन्स 12.5 लाख छापी असारसम्म 17 लाख पुग्ने शीर्षकको समाचार आजको कारोबार दैनिकबाट लिँदैछौ। सरकारले लामो समयदेखि थन्किएको सवारी चालक अनुमति पत्र स्मार्ट लाइसेन्स वितरणलाई व्यवस्थित बनाउन थालेको अभियान अन्तर्गत हालसम्म 12.5 लाख भन्दा बढ़ी लाइसेन्स छपाई सम्पन्न गरेको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रको समन्वयमा अघि बढ़ेको अभियान अन्तर्गत यो संख्यामा छपाई भएको हो। गत 13 चैतमा सरकारले स्वीकृत गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा 100 दिनभित्र स्मार्ट लाइसेन्स छापेर हुलाक मार्फत वितरण गर्ने प्रतिबद्धता जनाइएको थियो। सोही कार्ययोजना अनुसार अहिले देशभर लाइसेन्स छपाई र वितरणको काम द्रुत गतिमा भइरहेको छ। यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबीच 13 कार्तिकमा भएको समझदारी अनुसार पहिलो चरणमा 12 लाख स्मार्ट लाइसेन्स 12 वैशाखभित्र छाप्ने लक्ष्य तय गरिएको थियो। सुरक्षण मुद्रण केन्द्रका अनुसार उक्त लक्ष्य 100% पूरा भइसकेको छ। यो समाचार कारोबार दैनिकमा प्रकाशित छ। साढ़े 3 दशकपछि नयाँ जलस्रोत कानून शीर्षकको समाचार राजधानी दैनिकबाट लिँदैछौं। संघीय शासन प्रणाली कार्यान्वयनमा आएको 1 दशकपछि सरकारले जलस्रोत क्षेत्रलाई नयाँ संवैधानिक संरचना अनुसार पुनः व्यवस्थित गर्न व्यापक कानूनी सुधारको तयारी अघि बढ़ाएको छ। यस क्रममा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जलस्रोत विधेयक 2083 मस्यौदा अन्तिम चरणमा पुर्याएको छ। यो समाचार राजधानी दैनिकमा प्रकाशित छ। अखबार कार्यक्रम आजलाई यति नै। अब यसपछि अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक राजु थापालाई धन्यवाद दिँदै दीपक जोशी विदा हुन्छु। नमस्कार।